FM, Radio Bheri FM.
Radio Bheri FM, 98.6, Rexy 2.7 MHz. कर्णाली प्रदेश सरकारले यो वर्षको तीन महिनाका लागि ल्याएको बजेटमा सत्तारूढ दलकै सांसद आक्रोशित पक्षपात गरेको आरोप।
संघीय संसदको अधिवेशन वैशाख 23 गते बोलाउने सरकारको सिफारिस, जेठ 1 गते सरकारको नीति तथा कार्यक्रम आउने।
उत्तर र दक्षिण कोरियाका नेताहरूबीच ऐतिहासिक शिखर वार्ता, कोरियाली प्रायद्वीपलाई न्युक्लियर हतियार मुक्त बनाउने र युद्धको अन्त्य गर्ने सहमति।
र आइपिएलमा दिल्लीले कोलकातालाई 55 रनले हरायो, आज चेन्नई र मुम्बई भिड्ने। हिमाल पहाड़ तराई कोही छैन प्राय, बिहानको भेरी खबरबाट ढिलो राउत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन, हाम्रो पात्र शोभायात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेश सरकारले यो आर्थिक वर्षको बाँकी तीन महिनाका लागि संसदमा पेश गरेको बजेटमा आफूहरूको क्षेत्रलाई पक्षपात गरिएको भन्दै प्रदेशसभाका सांसदहरूले असन्तुष्टि जनाएका छन्। बजेट बारेको छलफलमा भाग लिँदै लिने सत्तारूढ दलकै सांसदहरूले समेत बजेट मन्त्रीको क्षेत्रमा बढी र अन्य क्षेत्रमा कम छुट्याएको भन्दै तीव्र असन्तुष्टि जनाएका हुन्। संसद बैठकमा बोल्दै एमालेका सांसद कौशिलावती खत्रीले सरकारले पहिलो पटक विनियोजन गरेको बजेट हेर्दा आत्मग्लानी भइरहेको बताउनु भएको छ। उहाँले सरकारले ल्याएको बजेटले आफूलाई भोट दिएर सदनमा पुर्याउने जनताका चाहना पूरा गर्न सक्ने अवस्था नभएको भन्दै प्रदेश सरकारप्रति गुनासो गर्नुभयो।
समतामूलक समाज निर्माण गर्नको लागि सबै विधि र नीतिमा टेकेर अघि बढ्नुपर्छ भन्ने बाण बठनको सरकार सत्तामा छ र म सत्ता पक्षको माननीय सांसद आज आत्मग्लानी भएर मेरो जिल्ला तर्फ फर्कनु पर्ने बाध्यता र व्यवस्था म देख्दछु। म जागरपट्टि जनतालाई के जवाब दिउँ? यो प्रदेश सरकारले मलाई यो उत्तर दिनुपर्छ। बजेट वितरणमुखी नभई उत्पादनमुखी होस् मेरो अनुरोध।
यस्तै हिमालयकी सांसद दानसिंह परियारले सरकारी नीति तथा कार्यक्रममा कर्णालीका जरा गाडिरहेको जातीय छुवाछुत अन्त्य गर्ने उल्लेख गरे पनि बजेट नछुटाउनु दलित क्षेत्रका जनताको अपमान भएको बताउनु भएको छ।
यो भनिएको त जातीय छुवाछुत उन्मूलन गरिनेछ तर बजेट रुपियाँको छुट्याएको छ र भौतिक विकासै मात्र विकास मान्ने एउटा बाटो पुगेर पनि सबै कुरा भइहाल्यो भन्ने तर त्यो भित्रका चाहिँ साँच्चीका आज जति भूमिको कुरा गरिन्छ भने त्यो दलितहरूको समस्या हो। अहिले जति पनि आवासको समस्याको कुरा गरिन्छ भने त्यो दलितहरूको समस्या हो। अहिले जति पनि अशिक्षाको कुरा गरिन्छ भने त्यो दलितहरूको समस्या हो।
माओवादीका सांसद पदमबहादुर रोकाईले आर्थिक आर्जनको प्रमुख स्रोत रहेका जडीबुटी, जुम्लाको सिजा लगायतका क्षेत्रमा पनि सरकारले बजेट छुट्याउन कन्जुसाई गरेको भन्दै समान बजेट छुट्याउनका लागि मन्त्री हुनै पर्ने बाध्यता हो भन्ने सदनमा प्रश्न गर्नुभयो।
सिजामा खास भाषाको संग्रहालय बन्नुपर्दछ। जति नेता आए पनि हाम्रो पृथ्वी सिजाबाट आएको भन्छन् तर प्रदेशका हाम्रा मन्त्रीमा कोही सिजाको पृथ्वी ल्याएर छन्। न सडकमा छ, न खानेपानी छ, न स्कुल छ, न सिँचाइ छ, न बिजुली छ। सिजाको नामै देखिन्छ। सिजामा पर्यटन क्षेत्र छन्, एउटै नाम आएको छैन। त्यो कहाँसम्मको अन्याय भयो होला? त्यहाँ गरिबी प्रशस्त छ, यहाँ मन्त्री बन्नै पर्ने भयो, त्यहाँ दुई वर्षको दिन वृत्ति बन्नै पर्ने भयो, सिजामा मिनिस्टर बन्नु पर्ने भयो। अब त्यति देखायो अहिले होइन भने साथीहरू तपाईँ हुनुहुन्छ हामीलाई के चाहिँ मन्त्री 5 वर्ष खानुहोस्।
यस्तै सांसद बदमी कुवारी बोहराले जनसंख्याको आधारमा नभई विकास निर्माणको आधारमा बजेट छुट्याउनु पर्नेमा जोड़ दिनुभएको छ। यस्तै नेपाली कंग्रेसका सांसद जीवन बहादुर शाहीले नियमले चल्नुपर्ने, संसद मन परे ढंगले चल्न थालेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गर्नुभएको छ।
अलिक के भने संसदलाई नै संसद जस्तै हामीले जे गरे पनि हुन्छ नि भन्दिए बाटो नगइदिएको भए हुन्थ्यो भन्ने चाहिँ मेरो चाहिँ अनुरोध हो। गर्न सकिने जस्तै बच्चाहरूलाई हामीले त्यो प्राइमेरी स्कुल खोल्ने कुराहरू गरिरहेका छौँ। यी कुराहरू त सम्भावित केन्द्रीय सरकारले हिजो पनि धेरै गरिसकेको हो नि। भनिसकेपछि त्यसका कुराहरू त प्रक्रियाहरू त अगाडि जाने हो नि त। होइन भने यहाँ के देखियो भने सम्भाव्यता भनेर अनि सबै ट्रेनिङ दिएको थियो भने 10 जनालाई चाहिँ राखेर सही गराउने जस्तो चाहिँ हाम्रो यो चाहिँ देखियो सायद।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश सरकारको चालुतर्फ 43.84 करोड र पुँजीगततर्फ 58.20 करोड गरी 1.02 करोड 5 लाख बजेट पेश गर्नुभएको हो। बजेटमाथि आज पनि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ।
यता कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले प्रदेशका बाढी पीड़ितको समस्या समाधान गरेर प्रदेश सरकारको बजेट कानूनमा लैजाने भन्दै आफूले जोखिम बनेर ल्याएको बजेट मानवसे विरोध भएको तर्क गर्नुभएको छ। चार वर्ष अघिदेखि सुर्खेतको विभिन्न ठाउँमा सयौं बाढी पीड़ित परिवार पालमुनि जीवन बिताइरहेका भन्दै उहाँले बाढी पीड़ितलाई छाना उपलब्ध गराउने कामबाट प्रदेशको बजेट कानून हुने बताउनु भए। सुर्खेतको वृन्दरमा पत्रकारसँग कुरा गर्दै मन्त्री ज्वालाले यस्तो बताउनु भएको हो, अहिलेको बजेट प्रदेश सरकारले के काम गर्ने, कसरी गर्ने, कति गर्ने र कानूनी रूपमा अस्पष्ट हुँदा हुँदै पनि खतरा मोलेर पहिलो बजेट ल्याएको मन्त्री ज्वालाको भनाइ छ। स्थानीय सरकारको कार्यक्षेत्र र केन्द्र सरकारको कार्यक्षेत्र बीचमा रहेको प्रदेश सरकारले कानून र ऐनहरू नबनेको अवस्थामा विस्तृत दीर्घकालीन रूपमा महत्व राख्ने बजेट ल्याएको उहाँको भनाइ छ। तत्काल असार मसान्तभित्र सम्पन्न गर्न सकिने योजनामा रकम विनियोजन गरिएको तर दीर्घकालीन योजनाका लागि ठोस रूपमा बजेट छुट्याउन नसकिएको उहाँको भनाइ छ। छोटो अवधि र सानो आकारको बजेट भएकाले पनि बजेट विनियोजनमा समस्या भएको मन्त्री ज्वालाले बताउनु भएको छ। यो बजेट पहिलो भएकाले पनि महत्वाकांक्षी देखिएको तर्क गर्दै उहाँले पहिलो बजेट महत्वाकांक्षी हुनु जरुरी रहेको दावी पनि गर्नुभएको छ।
भेरी बहुद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो भेरी ले हिजो 14 वार्षिक उत्सव मनाएको छ। विक्रम सम्वत 2061 साल वैशाख 14 गते सयवार क्षमतामा 106.4 मेगाहर्जमा प्रसारण सेवा शुरू गरेको रेडियो भेरीले अहिले 500 वाटमा हरेबाट 98.6 र 100 वाटमा वीरेन्द्रनगरबाट 102.7 मेगाहर्जमा आफ्नो सेवा दिइरहेको छ। अहिले बिहान 5 बजेदेखि राति 10 बजेसम्म दैनिक 17 घण्टा प्रसारण गर्दै आएको रेडियो भेरीले 14 समाचार बुलेटिन सहित सूचनामूलक र मनोरञ्जना मूलक कार्यक्रम प्रसारण गरिरहेको छ। कर्णाली प्रदेश 5 नम्बर प्रदेश र 7 नम्बर प्रदेशका साथै भारतका आधा दर्जन बढी जिल्लामा समेत आफ्नो पहुँच स्थापित गरेको छ। रेडियोले यस क्षेत्रका कला संस्कृति साहित्य तथा भाषा र वेशभूषा अनि धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र सम्वर्धनका साथै यसलाई एक अर्को समुदायसम्म पुर्याउने पुलको काम पनि गरेको छ। यसैबीच वार्षिक उत्सव कार्यक्रमको उद्घाटन गर्दै पूर्व सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले लोकतन्त्र स्थापना र संविधान निर्माणमा रेडियो भेरीले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभएको छ। उहाँले अब रेडियो भेरीले समग्र कर्णाली प्रदेशको अग्रणी संचार माध्यमको भूमिका निर्वाह गर्नुपर्ने समय आएको भन्दै यसलाई समय अनुसार परिवर्तन गरी गर्न पनि जरुरी रहेको बताउनु भएको छ। नेपाली कंग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका थानीले रेडियो भेरीले सधैँ जनताप्रति उत्तरदायी भएर सही सूचनालाई छिटो र छरितो ढंगले प्रस्तुत गर्न सुझाव दिनुभएको छ। यस्तै नेपाली कंग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले रेडियोले यस क्षेत्रका विभिन्न मुद्दालाई प्रमुख रूपमा उठाउँदै समाधानका लागि जिम्मेवार निकायलाई निरन्तर दबाव दिने सुझाव दिनुभएको छ। उहाँले रेडियो भेरीले तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द र 2062-63 को जनआन्दोलनको समयमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बधाई दिनुभएको छ। कार्यक्रममा रेडियो भेरीका अध्यक्ष नारायण कोइरालाले रेडियोलाई यो अवस्थामा सम्म ल्याउन धेरै संघर्ष गर्नु परेको स्मरण गर्दै अब जस्तो सुकै चुनौतीको सामना गर्न तयार रहेको उल्लेख गर्नुभएको छ। उहाँले स्थापनाको 14 वर्ष सम्म आफूहरू कुनै पनि कुरामा विचलित नभएको भन्दै आगामी दिनहरूमा पनि नीति निर्माण कानूनमा रेडियोले जोड़ दिने बताउनु भएको छ।
यसबीच रेडियो भेरीको स्थापना दिवसको सन्दर्भ पारेर हामीले सुर्खेतको बेलमा भेटिएका केही नागरिकलाई रेडियोले अब कस्ता विषयवस्तु र कार्यक्रमलाई प्राथमिकता दिनु पर्ला भनी सोधेका छौं। सुनौ उहाँहरूको जवाब आजको जनआवाजमा।
जस्तो अहिले संहिता सम्बन्धी होइन स्थानीय सरकारको त्यो जनचेतना फैलाउने टाइपका संहिताको बारेमा उनीहरूलाई बुझाउनु पर्यो। जनताका प्रत्यक्ष प्रतिनिधि चुनिएर आएका छन् उनीहरूको बारेमा पनि उनीहरूलाई जानकारी दिनु पर्यो। उनीहरूसँग सूचना लिने दिने कुराहरू गर्दा त्यसो कार्यक्रम गर्दा राम्रो।
सबभन्दा राम्रो त मनोरञ्जनै हो होइन, त्योभन्दा राम्रो लिएपछि हाम्रो राम्रो हुन्छ भनेर समाचारवाला धन्यवाद।
समाचारहरू राम्रो राम्रो ल्याओस् अनि अलि रमाइलो कार्यक्रमहरू ल्याओस् अनि जस्तो सबैलाई समेट्ने खालको ल्याओस्।
अब सञ्चारको माध्यमहरूले मिडियाले सबै मिडियाले चाहिँ एकै किसिमको समाचारहरू ल्याउनु पर्यो। मिडियाले ल्याउँदाखेरि एउटा मिडियाले अर्को छुट्टै खालको मिडिया ल्याउँछ, अर्को मिडियाले अर्कोले दिइरहेको हुन्छ। त्यो भएर जनताको बिचमा के हुन्छ भने वास्तविकता नभएको जस्तो देखिन्छ। वास्तविक समाचारहरू ल्याएर सबै मिलाएर ल्याउनु पर्यो, मेरो भनाइ त्यही हो।
मेरो विचारमा यिनी मिडियाहरू आफ्नो व्यापार बिजनेसको लागि कम्पिटिसनमा छन्, त्यो कम्पिटिसनको प्रतिस्पर्धामा नगएर सबैले साँचो साँचो सत्य तथ्य समाचारहरू जनता समक्ष भन्नु पर्यो भन्ने मेरो भनाइ छ।
जो जनताहरूमा सबै किसिमले जनताहरूको मनमा एउटा हुन्छ नि आनन्द मिलोस्, कुनै बेला कुनै टाइममा अब फिल्मी कार्यक्रम चलाउनु पर्ने हुन्छ, नेपाली फिल्मको जस्तै चर्चा होस्, त्यसपछि कुनै बेला अब आधुनिक गीतहरू पनि गुनगुनाउनु पर्ने अवस्था हुन्छ, त्यसपछि कतिखेर लोकगीतको समय पनि हुन्छ। त्यस्तै भनौँ न, जनताहरूमा अब कतिखेर कस्ता कार्यक्रम पनि आउनु पर्यो भनेपछि जनताहरूमा एउटा राष्ट्रियताको भावनामा जागृता होस्, जस्तै उनीहरूलाई राष्ट्रियताप्रति माया प्रेमको भावना जागोस्, त्यस्ता कार्यक्रमहरू चलाउँदा मलाई लाग्छ सञ्चार माध्यमहरूले राम्रै प्रगति होला जस्तो लाग्छ मलाई।
पहिला त अब धार्मिक कार्यक्रम लगाउनु पर्यो, गीत गानाहरू के हुन्छन्, धार्मिक भजनहरू लगाउनु पर्यो, त्यसपछि अरू कुन कुन चाहिने कुरा हुन्छ, समाचार हुन्छ आफ्नो त्यो माध्यमलाई, अब हाम्रो समाजलाई सुधार्नको लागि के गर्नुपर्छ, त्यस्तो जस्तो कुरा गर्नुपर्छ।
भरि खबरमा खबरहरूको सिलसिला समय छिमेक सेरोफेरो लगायतका खबर बाँकी नै छन्। आर्यलाई भने यो विश्राम।
रेडियो भेरी एफएम।
तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। हामीले यति बेलासम्म कर्णाली प्रदेश सरकारले यो वर्षको तीन महिनाका लागि ल्याएको बजेटमा सत्तारूढ दलकै सांसद आक्रोशित पक्षपात गरेको आरोप लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतिर। भेरीको पानी ब्रेमर उपत्यकामा ल्याउन निर्माण गरिने पूर्वाधार दीर्घकालीन बनाउन सरकारवालाले सुझाव दिएका छन्। सुर्खेतको ब्रेमरमा हिजो क्षेत्रीय अनुगमन तथा सुपर्यवेक्षण कार्यालयले गरेको सुक्खा क्षेत्र अन्तर्गत भेरी पम्पिङ सुर्खेत उपत्यका खानेपानी आयोजना मसौदा प्रतिवेदनमाथि छलफलका सहभागीले यस्तो सुझाव दिएका हुन्। दीर्घकालीन रूपमै उपत्यकामा खानेपानीको समस्या समाधान गर्नुपर्ने बाध्यता हुँदा अहिले नै निर्माण गर्ने पूर्वाधारलाई विशेष ख्याल गरी सर्वे र निर्माण गर्नुपर्ने उनीहरूको भनाइ छ। अहिले तत्कालका लागि भन्दा पनि पछिसम्म आउने पुस्ताका लागि समेत सोच विचार गरी समग्र सुर्खेत उपत्यकाको जनसङ्ख्या र मागलाई सम्बोधन गरी व्यवस्था कार्ययोजना बनाउनु पर्ने सुझाव सहभागीले दिएका छन्। साबिकको झुप्पा विरोध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका संस्थापक अध्यक्ष बालाराम शर्माले पानी ल्याउँदा 15 वर्षपछिको समस्या समाधान हुने गरी आयोजनाको पूर्वाधार तयार गर्न सुझाव दिनुभएको छ। यस्तै एमाले सुर्खेतका उपाध्यक्ष अमृत विसीले भेरीको पानी ल्याउन गर्वको विषय भएको भन्दै यसलाई आगामी दिनमा कुनै समस्या नआउने गरी सर्वे गर्न सुझाव दिनुभयो। भेरी नजिकबाट पानी पम्पिङ गर्दा केही समस्या आउने आशंका गर्दै यसको हेरफेर गर्नुपर्ने उहाँको तर्क छ। भेरीको पुलदेखि अहिले सर्वे गरिएको स्थानभन्दा केही टाढाको स्थान बनाउनु पर्ने सुझाव उहाँले दिनुभएको छ। यस्तै माओवादी केन्द्रका सुर्खेतका संयोजक कृष्ण जेसीले पनि उपत्यकामा बढ्दो जनसङ्ख्यालाई ध्यान राखी भेरीको पानी उपत्यकामा ल्याउनु पर्ने उल्लेख गर्नुभएको छ। ब्रेलनर प्रदेशको राजधानी बनेपछि दिन प्रतिदिन जनसङ्ख्या बढ्दै गएको भन्दै पछिसम्म पुग्ने गरी आयोजना सञ्चालन गर्नुपर्ने धारणा उहाँले राख्नुभएको छ। सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले गर्मी समयमा पानीको बहावलाई ध्यानमा राखी आयोजनाले काम गर्नुपर्ने बताउनुभयो। यस्तै संस्थाका मूल समितिका सदस्य ओमदत्त रेग्मीले भेरीको पानी इत्राम डाँडासम्म पुग्ने गरी रिजर्भेसन गर्नुपर्ने बताउनु भएको छ। सुर्खेतमा आवश्यकताभन्दा कम पानी भएकाले पछिल्लो समय झन पानीको माग बढिरहेको छ। सुर्खेतमा झन्डै प्रतिदिन 1.5 करोड लिटर पानी आवश्यक रहेको बताइएको छ। पूर्वाधार दीर्घकालीन बनाउन सुझाव संकलन गरिएको भन्दै आयोजनाले 3 वर्षभित्र भेरीको पानी ल्याउने तयारी भइरहेको जनाएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले क्षेत्रीय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त गर्ने उत्कृष्ट 6 जना कृषकलाई पुरस्कार प्रदान गर्नुभएको छ। कृषि मन्त्रालयको सहभागमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहीले उनीहरूलाई जनही 25,000 नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको छ। शाहीले कर्णाली प्रदेशमा मात्रै अरबौं मूल्यको कृषि उत्पादन आयात भइरहेकाले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने बताउनु भएको छ। अहिलेसम्म टुक्री उत्पादन प्रणालीका किसान भर परिरहेकाले पनि व्यावसायिक उत्पादन प्रणालीको विकास नगरी कृषक समृद्ध हुन नसक्ने बताउनु भएको छ। व्यावसायिक कृषि उत्पादनको विकास तथा बजारीकरणका लागि आवश्यक वातावरण बनाउन प्रदेश सरकार तयार रहेको पनि मुख्यमन्त्री शाहीको भनाइ छ।
बाँकेको डडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ। गाउँपालिकाको वडा नम्बर 6 हिर्मनियाबाट हिजोदेखि भत्ता वितरण सुरु गरिएको हो। नयाँ आर्थिक वर्षको मङ्सिरदेखि फागुन महिना गरी 4 महिनाको भत्ता वितरण थालिएको गाउँपालिका अन्तर्गतको वडा कार्यालयले जनाएको छ। वडा नम्बर 6 107 जनालाई हिजो सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ। वडा अध्यक्ष मोहनराम मिश्रले मिश्रले बैंकिङ प्रक्रिया झन्झटिलो भएकाले अहिले वडा कार्यालय मार्फत नै भत्ता वितरण गर्न थालेको बताउनु भएको छ।
दाङमा पछिल्लो 9 महिनामा 15 जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ। फोहोर 34 जना औलो रोगका बिरामी फेला परेकोमा यसपालि अहिलेसम्म 15 जना भेटेको औलो रोग निरीक्षक कमल चन्दले बताउनु भएको छ। उहाँले औलो रोगका बिरामी घट्दै जानु सकारात्मक रहेको भए पनि दाङ जिल्ला औलो रोगको जोखिम रहेको बताउनु भएको छ।
सुर्खेतको लेगबेसी नगरपालिका वडा नम्बर 6 कल्याणमा एक दिने सहभागितामूलक वार्षिक अभिमुखीकरण सम्पन्न भएको छ। विभिन्न संस्थाहरूको सहयोगमा एक दिने अभिमुखीकरण सम्पन्न गरिएको हो। लेगबेसी नगरपालिकाका कार्यकारी अधिकृत टिकाराम ग्याउनीले जुनसुकै योजना छनौट गर्दा सबैलाई समान रूपमा समेट्न र समावेशी हुने गरी गर्नुपर्ने बताउनु भएको छ। उहाँले अपाङ्ग मैत्री, बाल मैत्री र आत्मनिर्भर हुने खालका योजना छनौट गर्नुपर्नेमा जोड दिनुभएको छ। अभिमुखीकरणमा लेगबेसी नगरपालिकाको वडा नम्बर 6 र 7 का वडाध्यक्ष सचिव लगायत जनप्रतिनिधिको सहभागिता रहेको छ। अभिमुखीकरणमा स्थानीय सभाका सबै पदाधिकारी, रेडियो श्रोता समूहका सदस्य लगायतको सहभागिता रहेको जनाइएको छ। स्थानीय सभाका संयोजक लक्ष्मी पुनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। भोलि खबरमा राष्ट्रिय खबरसँगै खेल खबर पनि बाँकी नै छ। राज्यलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सिमेक श्रेफेरसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सरकारले संघीय संसदको अधिवेशन वैशाख 23 गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा बिहान बसेको बैठकले वैशाख 23 गते दिउँसो 4 बजे संसदको बैठक अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिश गर्ने निर्णय गरेको हो। आगामी जेठ 15 गते बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाका बीच पनि 23 गतेबाटै अधिवेशन सुरु गर्ने सरकारको तयारी रहेको छ। बैठकले भारत सरकारको सहयोगमा वीरगंजमा निर्माण भएको एकीकृत भन्सार जाँच चौकीको भन्सार क्षेत्र निर्धारण सम्बन्धी सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि गरेको छ। यस्तै आन्तरिक शान्ति र सुव्यवस्था सम्बन्धी विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले बताउनु भएको छ।
भारी खबरमा अब लाग्नु विदेशको खबरतिर। दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताहरू बीच कोरियाले प्रायद्वीपलाई न्यूक्लियर हतियार मुक्त बनाउने र युद्धको अन्त्य गर्ने सहमति भएको छ। दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका राष्ट्रपति एवं सर्वोच्च नेता किम जोङ उन बीच हिजो भएको ऐतिहासिक शिखर वार्तापछिको संयुक्त विज्ञप्तिमा 1 वर्षभित्र युद्ध अन्त्य गर्ने घोषणा गर्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा कोरियाली प्रायद्वीपलाई न्यूक्लियर हतियार मुक्त कहिले र कसरी भन्ने कुरा भने स्पष्ट खुलाइएको छैन। कोरियाली प्रायद्वीपलाई न्यूक्लियर हतियार मुक्त बनाउन दुई कोरिया बीच युद्धको अवस्था अन्त्य गर्न र एक अर्को देश विरुद्ध गतिविधि अन्त्य गर्ने सहमति पनि भएको छ। यस्तै सैनिक तनाव कम गर्नलाई प्रायद्वीपमै हतियारको कटौती गर्ने, अमेरिका र चीनको समेत संलग्नतामा वार्ता गर्ने सहमति पनि भएको छ। संयुक्त वक्तव्यमा हस्ताक्षरपछि बोल्दै दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले कोरियाली प्रायद्वीपलाई आणविक हतियार रहित बनाउन भन्दै अब दुई कोरियाबीच युद्ध नहुने घोषणा गर्नुभएको छ। यस्तै उत्तर कोरियाली नेता किम जोङ उनले दुवै देश एउटै रगत र एउटै संस्कृति रहेको भन्दै शान्तिको नयाँ युगप्रति आशाबद्ध भएको बताउनु भएको छ। सन् 1953 दुई देशबीचको तितो सम्बन्ध 65 वर्षपछि दुई देशका राष्ट्राध्यक्ष बीच दक्षिण कोरियाली भूमिमा औपचारिक भेटवार्तापछि अन्त्य भएको बताइएको छ। अन्तर्राष्ट्रिय वृत्तमा यो प्रयासलाई ऐतिहासिक कदमका रूपमा लिएको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। मनाङ मर्स्याङदी क्लब इलाममा चलिरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। इलामको ठूलो टोली खेलमा भएको खेलमा नेपाल आर्मीलाई 1-0 हराएर मनाङ उपाधि नजिक पुगेको हो। प्रतियोगितामा आर्मीले पाएका सुवर्ण अवसरलाई सदुपयोग गर्न नसक्दा मनाङसँग हार्नु परेको हो। नेपाली राष्ट्रिय टिमका स्ट्राइकर अञ्जन विष्टले खेलको 58 मिनटमा गोल गर्दै मनाङलाई फाइनल पुर्याउनु भएको हो। मनाङले उपाधिका लागि भोलि हुने थ्री स्टार र एपिएफ वेजको खेलमा विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। प्रतियोगिताका विजेताले नगद 6,66,667 र उपविजेताले भने 4,00,000 रुपियाँ पुरस्कार हात पार्ने भएका छन्। सर्वोत्कृष्ट खेलाडीले यमाहाको एउटा 150cc को मोटरसाइकल प्राप्त गर्नेछ भने सर्वाधिक गोलकर्ताले भने 25,000 रुपियाँ पुरस्कार हात पार्नेछ।
इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली डेयर डेभिल्सले दोस्रो जित हात पारेको छ। जारी आइपिएलको 26 खेलमा गए राति दिल्लीले कोलकाता नाइट राइडर्सलाई 55 रन हराउँदै 7 खेलबाट दोस्रो जित निकालेको हो। 220 रनको विशाल लक्ष्य पाएको कोलकाताले आन्द्रे रसेलको सर्वाधिक 44 रनसँगै 164 रन मात्र बनाउन सक्यो। टस हारेर पहिला ब्याटिङको निम्ति पाएको दिल्लीले नवनियुक्त कप्तान सुरेश अय्यरको 40 बलमा अभिजित 93 रनको आक्रमक पारिसँगै 4 विकेट गुमाएर 219 रन बनाएको हो। यस्तै दिल्लीका पृथ्वी शाहले पनि 63 रनको अर्धशतकी पारी खेल्नु भएको छ। जितसँगै 7 खेलबाट 4 अङ्कसहित दिल्ली 7 स्थानमा उग्लेको छ भने कोलकाता 6 अङ्कसहित 4 स्थानमा रहेको छ। प्रतियोगितामा आज पनि एकमात्र खेल हुनेछ। राति 8:15 हुने खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्स र साबेक विजेता मुम्बई इन्डियन्स भिड्ने भएका छन्। खेल खबरसँग अनिलाई बिहानको भेरी खबर सकियो। बिदा हुन अघि अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
कर्णाली प्रदेश सरकारले यो वर्षको 3 महिनाका लागि ल्याएको बजेटमा सत्तारूढ दलकै सांसद आक्रोशित पक्षपात गरेको आरोप।
संघीय संसदको अधिवेशन वैशाख 23 गते बोलाउन सरकारको सिफारिस। जेठ 1 गते सरकारको नीति तथा कार्यक्रम आउने।
उत्तर र दक्षिण कोरियाका नेताहरूबीच ऐतिहासिक शिखर वार्ता। कोरियाली प्रायद्वीपलाई न्युक्लियर हतियारमुक्त बनाउने र युद्धको अन्त्य गर्ने सहमति।
र आइपिएलमा दिल्लीले कोलकातालाई 55 रनले हरायो। आज चेन्नई र मुम्बई भिड्ने। हस्त अरूलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै ढिलो रावत र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।